بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ، صدا کی بھانتی آج بھی اپنے کاریکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت ایوم اس کے انواع سے کریں گے۔ آج آپ پوتر قرآن مجید کے سورہ حجرات کی 12ویں اور 13ویں آیتوں کی تلاوت اور انواع سنیں گے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض ولا تجسسوا ولا يغتب بعضكم بعضا أيحب أحدكم أن يأكل لحم أخيه ميتا واتقوا الله إن الله تواب رحيم يا صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیان کرباشیل اور دیاوان ہے۔ ہے ایمان لانے والو، بہت سی سوچوں سے بچو کہ کچھ سوچیں پاپ ہوتی ہیں، اور ٹوہ میں مت رہو، اور نہ تم میں سے کوئی پیٹ پیچھے کسی کی نندا کرے۔ کیا تم میں سے کوئی اس بات کو پسند کرے گا کہ اپنے مرے ہوئے بھائی کا ماس کھائے؟ تمہیں سوئم اس بات سے گھن آئے گی، اور ایشور سے ڈرتے رہو، نسندیہ ایشور توبہ سویکار کرنے والا اور دیاوان ہے۔ ہے لوگو، ہم نے تمہیں ایک پرش و استری سے پیدا کیا، اور تمہاری بہت سی جاتیاں اور ونش بنائے تاکہ تم ایک دوسرے کو پہچان سکو۔ निसंदेह ईश्वर की दृष्टि में तुम्हारे बीच सबसे अधिक प्रतिष्ठित वो है जो ईश्वर से सबसे अधिक भय रखता है। निसंदेह ईश्वर अत्यंत ज्ञानी और जानकार है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज बुधवार है, तीर की 23, जिलेजा की 4 और जुलाई की 14 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। कार्यक्रमों के बारे में अपने विचारों, सुझावों और प्रतिक्रियाओं से हमें अवश्य अवगत कराएगा। पत्र व्यवहार के लिए हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है parstoday.com/hi। श्रोताओ, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सदा की भांति आप सबसे पहले देश विदेश के समाचार सुनेंगे, उसके पश्चात दैनिक कार्यक्रम होगा राजनीतिक चर्चा, उसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम शौर्य गाथा और सभा का अंतिम कार्यक्रम होगा आजकल। श्रोताओ, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति रूहानी का कहना है कि हम यूरेनियम को 90% तक एनरिच कर सकते हैं। ईरान के नवनिर्वाचित राष्ट्रपति का कहना है कि तेहरान फिलिस्तीन की मदद करता रहेगा। संयुक्त अरब इमारात ने फिलिस्तीनियों से गद्दारी की, इसराइल में अपना दूतावास खोला। भारत के उच्चतम न्यायालय ने कांवड़ यात्रा की इजाजत देने के उत्तर प्रदेश सरकार के फैसले पर सख्त रवैया अपनाया है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के राष्ट्रपति ने कहा है कि हमारा परमाणु उद्योग पूरी शक्ति से बाकी है और इन हालिया महीनों में ये अधिक खुलकर सामने आया है। डॉक्टर हसन रूहानी ने मंत्रिमंडल की बैठक में कहा कि इसराइल व सऊदी अरब की सरकारें अमेरिका के चरमपंथी और क्रांति विरोधी तत्व शुरू से ही परमाणु समझौते के विरोधी थे और वे हमेशा इसमें रोड़े अटकाना चाहते थे और उन लोगों को एक मूर्ख व्यक्ति मिल गया था जिसे उन्होंने काफी चढ़ाया और कहा कि अगर तुम परमाणु समझौते से निकल जाओ तो ये समझौता बाकी नहीं बचेगा। यानी उन्होंने ट्रंप को ये समझा दिया कि अगर तुम 24 घंटे संयम से काम लो तो अगले ही दिन ईरान परमाणु समझौते से निकल जाएगा और फिर पूरी दुनिया कहेगी कि ईरान परमाणु समझौते से निकल गया और सारी जिम्मेदारी उस पर आ जाएगी। राष्ट्रपति ने कहा कि उनका ये अंदाजा गलत निकला और वे अपना कोई भी लक्ष्य हासिल नहीं कर सके। उनका असल लक्ष्य ये था कि वे ईरान की अर्थव्यवस्था को तोड़ दें और उसकी अर्थव्यवस्था को बर्बाद कर दें, लेकिन वे ऐसा न कर सके। राष्ट्रपति रूहानी ने कहा कि परमाणु समझौते में ईरान का परमाणु उद्योग पूरी ताकत से बाकी है और उसने दिखा दिया कि ईरान की परमाणु ऊर्जा संस्था की 3 ताकत से 20% और 60% तक यूरेनियम संवर्धित कर सकती है। बल्कि अगर हम किसी दिन अपने एक्टिवेट्स संयंत्र में 90% संवर्धित यूरेनियम भी तैयार करना चाहें तो उसमें भी कोई मुश्किल नहीं होगी। उन्होंने कहा कि शांतिपूर्ण राह में हम हर काम कर सकते हैं और वो ताकत है जो ईरान दिखा सकता है।
ईरान के नवनिर्वाचित राष्ट्रपति ने फिलिस्तीन के अहम प्रतिरोधकर्ता गुटों के नेताओं से बात करते हुए कहा है कि तेहरान उनके देश का समर्थन जारी रखेगा। फिलिस्तीन के हमास संगठन के पुलित ब्यूरो के प्रमुख इस्माइल हनिया और जहाद इस्लामी संगठन के महासचिव जियाद नखाला ने ईरान के नवनिर्वाचित राष्ट्रपति सैयद इब्राहिम रईसी से टेलीफोन पर बात की। इस टेलीफोनी वार्ता में रईसी ने एक बार फिर ज़ायनी शासन के साथ हुए बैतुल मुकद्दस की तलवार नामक युद्ध में अपने फिलिस्तीनियों की जीत पर बधाई दी और जोर देकर कहा कि निश्चिंत रहिए कि ईरान फिलिस्तीनियों का समर्थन जारी रखेगा और वो बैतुल मुकद्दस की आज़ादी तक फिलिस्तीनी राष्ट्र का समर्थन करता रहेगा। सैयद इब्राहिम रईसी ने 22 मई को भी गज़ा के खिलाफ ज़ायनी शासन की 11 दिवसीय लड़ाई में फिलिस्तीनी राष्ट्र की विजय की बधाई दी थी और कहा था कि फिलिस्तीन के मज़लूम और प्रतिरोधकर्ता राष्ट्र ने एक बार फिर एक बड़े और निर्णायक इम्तिहान में कामयाबी हासिल कर ली है और अवैध कब्जा करने वाले ज़ायनी शासन को बैतुल मुकद्दस की आज़ादी की राह में एक कदम और पीछे धकेल दिया है। जिहाद इस्लामी संगठन के महासचिव जियाद नखाला ने भी इब्राहिम रईसी के लिए सफलता की कामना की और कहा कि फिलिस्तीनी राष्ट्र और प्रतिरोध के मोर्चे के समर्थन के लिए हम ईरान के आभारी हैं।
विदेश मंत्रालय के प्रवक्ता ने क्यूबा में सरकार के खिलाफ हुए प्रदर्शन में अमेरिका व पश्चिम के हस्तक्षेप की निंदा करते हुए अमेरिका से मांग की है कि वो क्यूबा पर लगाए गए अपने एक तरफा प्रतिबंधों को तुरंत समाप्त कर दे। सईद खतीब जादे ने कोरोना के फैलाव, वैक्सीनेशन की धीमी रफ्तार और कोरोना की वजह से पैदा हुई मुश्किलों के खिलाफ क्यूबा के लोगों के विरोध प्रदर्शनों में अमेरिका व कुछ पश्चिमी देशों के हस्तक्षेप की निंदा करते हुए क्यूबा सहित अन्य देशों के खिलाफ अमेरिका की एक पक्षीय पाबंदियों को तत्काल समाप्त किए जाने की मांग की। उन्होंने कहा कि क्यूबा 60 साल से अधिक समय से अमेरिका के व्यापक प्रतिबंधों का सामना कर रहा है जिसकी वजह से इस देश की जनता की आर्थिक स्थिति विशेषकर कोरोना महामारी के दौरान बहुत विषम हो गई है। ईरानी विदेश मंत्रालय के प्रवक्ता ने कहा कि इन हालात में जिनके लिए मुख्य रूप से अमेरिका ही जिम्मेदार है, वाशिंगटन अपने आप को क्यूबा के लोगों की आपत्तियों का समर्थक बताने की कोशिश कर रहा है। खतीब जादे ने कहा कि इस्लामी गणतंत्र ईरान अपनी सैद्धांतिक नीतियों के दायरे में अमेरिका के गैर कानूनी प्रतिबंधों की निंदा करते हुए जो क्यूबा के लोगों की कठिनाइयों की असल वजह है, इस देश के आंतरिक मामलों में किसी भी प्रकार के हस्तक्षेप की कड़ी आलोचना करता है।
ईरान ने इराक के एक अस्पताल में कोविड-19 वार्ड में लगी भीषण आग के बाद मदद का प्रस्ताव दिया है। मंगलवार को ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने इस दुर्घटना पर गहरी संवेदना प्रकट करते हुए इराकी सरकार, जनता और विशेष रूप से पीड़ित परिवारों के साथ हमदर्दी जताई। उन्होंने घायलों के जल्द से जल्द स्वस्थ होने की कामना करते हुए ईरानी राष्ट्र और सरकार की ओर से इराकी राष्ट्र के साथ संवेदना जताई। खतीबजादे का कहना था कि पड़ोसी देश इराक की चिकित्सा सहायता के लिए ईरान पूरी तरह से तैयार है। गौरतलब है कि सोमवार को इराक के शहर नासेरिया स्थित इमाम हुसैन अस्पताल में भीषण आग लग गई थी जिसके कारण कम से कम 66 लोगों की मौत हो गई। पुलिस ने अपनी शुरुआती जांच रिपोर्ट में कहा है कि यह आग ऑक्सीजन टैंक फटने के कारण लगी थी।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। इराकी सेना का कहना है कि स्वयंसेवी बल हश्दुश्शाबी इराकी सुरक्षा बलों का अटूट अंग है। इराक की सशस्त्र सेना के प्रवक्ता ने कहा है कि हश्दुश्शाबी इराकी सुरक्षा बलों का अटूट अंग है और अमेरिका के साथ स्ट्रेटेजिक वार्ता में बल देकर कहा गया है कि ये देश इराकी संप्रभुता का सम्मान करता है। समाचार एजेंसी तस्नीम की रिपोर्ट के अनुसार तहसीन अल खफाजी ने कहा कि इस समय हश्दुश्शाबी इराकी सुरक्षा बलों का भाग बन गया है और उसके पास दक्षता मौजूद है और बहुत से मामलों में उसने कदम उठाया और आगे बढ़ा है और इराक में राजनीतिक जटिलता का ये अर्थ नहीं है कि दूसरे इराक में प्रभावी हो जाएं और उसकी संप्रभुता का उल्लंघन करें। उन्होंने बल देकर कहा कि इराक की अपनी संप्रभुता होनी चाहिए और उसके अनुसार जमीन, हवा और समुद्र में हम कार्रवाई व लेन देन करेंगे। इराक में आतंकवादी गुट दाइश की गतिविधियों के बारे में पूछे गए सवाल के जवाब में उन्होंने कहा कि इसके बावजूद कि इराक में हमने दाइश के अस्तित्व को समाप्त कर दिया है, पहाड़ों, इराक के दूसरे क्षेत्रों और पीशमर्गा में आतंकवादी गुट दाइश के तत्व मौजूद हैं।
संयुक्त अरब इमारात ने इसराइल में आधिकारिक रूप से अपना दूतावास खोल दिया है। समाचार एजेंसी तस्नीम ने रिपोर्ट दी है कि संयुक्त अरब इमारात के राजदूत मोहम्मद अल खाजा ने आधिकारिक तौर पर इसराइल में अपने देश के दूतावास का उद्घाटन किया है। संयुक्त अरब इमारात के दूतावास के उद्घाटन के समय जायनी शासन के राष्ट्रपति भी उपस्थित थे। ये उस स्थिति में है जब पिछले महीने संयुक्त अरब इमारात में इसराइल के दूतावास का उद्घाटन हुआ था।
इसराइली मीडिया ने उस दूध रिफाइनरी में धमाके की खबर दी है, जबकि सोशल मीडिया एक्टिविस्ट ने धमाके का वीडियो जारी कर दिया है। तस्नीम न्यूज एजेंसी की रिपोर्ट के अनुसार इसराइली मीडिया ने एक छोटी खबर में उस दूध रिफाइनरी में धमाके की खबर दी है। इसराइली सेना की वेबसाइट का कहना है कि उस दूध का रिफाइनरी बॉयलर धमाके से उड़ गया। इसराइली सैन्य वेबसाइट ने दावा किया कि सेना ने बहुत कम अवधि में आग पर नियंत्रण कर लिया। रोचक बात यह है कि इसराइली मीडिया साठ गांठ करके इस खबर के ब्यौरे को लीक होने से रोक रही है, जबकि एफएम रेडियो सहित दो मीडिया चैनलों ने धमाके के शक्तिशाली होने की खबर दी है।
भारत के उच्चतम न्यायालय ने कावड़ यात्रा की इजाजत देने के उत्तर प्रदेश सरकार के फैसले पर सख्त रवैया अपनाया है। जस्टिस आर एफ नरीमन की अध्यक्षता वाले उच्चतम न्यायालय की पीठ ने कावड़ यात्रा की अनुमति देने के उत्तर प्रदेश सरकार के फैसले का स्वतः संज्ञान लेते हुए इस संबंध में योगी सरकार को नोटिस जारी किया है। इस मामले में शुक्रवार को सुनवाई होगी। कोरोना संकट के बीच इस महीने के अंत में शुरू होने वाली कावड़ यात्रा को लेकर यूपी सरकार की ओर से दी गई मंजूरी पर शीर्ष न्यायालय ने कड़ा रुख अपना लिया है। जुलाई के अंत में शुरू होने वाली कांवड़ यात्रा को लेकर उत्तर प्रदेश में कुछ शर्तों के साथ अनुमति दे दी गई है। मुख्यमंत्री योगी आदित्यनाथ ने आवश्यकता के अनुसार आरटीपीसीआर की निगेटिव जांच रिपोर्ट की अनिवार्यता को भी लागू किए जाने का निर्देश दिया है।
अफगानिस्तान के विदेश मंत्री ने कहा है कि पाकिस्तान में तालिबान के आर्थिक स्रोतों और ठिकानों को बंद किया जाना चाहिए। अफगानिस्तान के विदेश मंत्री हनीफ आत्मन ने अफगान शांति प्रक्रिया को मजबूत बनाए जाने के परिप्रेक्ष्य में अपने पाकिस्तानी समकक्ष शाह महमूद कुरैशी से वार्ता की है। इस भेंट में अफगानिस्तान के विदेश मंत्री ने इसी प्रकार इस देश में शांति व सुरक्षा को मजबूत बनाए जाने और आतंकवाद से मुकाबले के बारे में विचारों का आदान प्रदान किया। उधर पाकिस्तान के विदेश मंत्रालय ने भी एक विज्ञप्ति जारी करके कहा कि इस देश के विदेश मंत्री शाह महमूद कुरैशी ने इस मुलाकात में बल देकर कहा कि अफगान नेताओं को चाहिए कि वे एक व्यापक सरकार के गठन के लिए जल्द से जल्द एक राजनीतिक समझौते पर सहमत जताएं।
पड़ोसी देशों के साथ अफगानिस्तान की सीमा पर तालिबान ने पांच क्रॉसिंग पर नियंत्रण करने के बाद पाकिस्तान के साथ लगने वाली सीमा पर भी एक महत्वपूर्ण पास पर नियंत्रण कर लिया है। समाचार एजेंसी तस्नीम की रिपोर्ट के अनुसार तालिबान के प्रवक्ता कारी यूसुफ अहमदी ने एक विज्ञप्ति जारी करके घोषणा की है कि अफगानिस्तान और पाकिस्तान की संयुक्त सीमा पर स्पिन बुलदक चमन क्रॉसिंग पर तालिबान ने नियंत्रण कर लिया है। उन्होंने कहा कि कंदार प्रांत का स्पिन बुलदक उपनगर तालिबान के नियंत्रण से निकल गया है। और इसी के साथ विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे अफगानिस्तान की ताजा स्थिति के बारे में।
इंशाल्लाह कि जूत
اور پھر بات کریں گے امریکہ کے راشٹرپتی چناؤ کے بارے میں کہ جہاں مہینوں بعد بھی نتیجوں کو لے کر ویواد جاری ہے اور انت میں چلیں گے بھارت جہاں سروچ عدالت نے کاوڑ یاترا کو لے کر مودی اور یوگی سرکار کو نوٹس جاری کیا ہے
بھارت میں کرونا کی تیسری لہر کی آشنکا کے درشٹی گت
تو سب سے پہلے چلتے ہیں افغانستان اور بات کرتے ہیں اس دیش میں لگاتار اشانتی میں ہو رہی وردھی کے بارے میں۔ ایک اور جہاں طالبان ایک کے بعد دوسرے شہروں پر قبضہ کر رہا ہے، وہیں افغان سرکار ان کا مقابلہ کرنے کا بھرپور پریاس کر رہی ہے۔ اس سمبندھ میں کابل سے آئی آر آئی بی کے سمواددتا بہنام یزدانی ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی محمد علی قمی کی آواز میں۔
امریکہ کا انتیم چار اسٹار والا جنرل افغانستان میں سنکٹ کے چرم پر ہوتے ہوئے ایک ناٹکیے کارواہی میں اپنے جھنڈے کو ایک دوسرے امریکی جنرل کو سونپ دیا، جس جنرل کا ٹھکانہ افغانستان کے باہر ہے۔ امریکی جنرل اسکاٹ ملر، جو نیٹو کے کمانڈر بھی ہیں، ایسی استھتی میں افغانستان کو چھوڑ کر جا رہے ہیں کہ پچھلے 20 برسوں میں یہ پہلی بار ہے کہ نیٹو کا کمان مکھیالے افغانستان سے باہر لے جایا جا رہا ہے۔ اس بیچ افغانستان کے بھوتپورو راشٹرپتی حامد کرزئی کی پریس کانفرنس کے دوران امریکی ہیلی کاپٹر کی آواز آنے کی وجہ سے روکنی پڑی، لیکن پھر انہوں نے ایرانی شاعر صائب تبریزی کا شعر پڑھا اور کچھ اس انداز میں ودیشی سینکوں کی واپسی کا سواگت کیا۔
انشاءاللہ کہ زود از صدای چرخ بولها به صدای بلبلهای خود برسیم۔
حامد کرزئی نے نکٹ بھوشیہ میں گمبھیرتا پوروک شانتی وارتا ہونے کی سوچنا دی اور سبھی افغانی یوواؤں سے اپیل کی کہ جنہیں امریکہ اور نیٹو سدس دیش مائیگریشن کی لالچ دے رہے ہیں، میں سبھی یوواؤں سے کہنا چاہتا ہوں کہ امریکہ اور نیٹو دیشوں کی دھوکہ دینے والی باتوں میں مت آنا، وہ لالچ دے کر آپ کو بلائیں گے، آپ جانے سے صاف انکار کر دینا، وہ آپ کی ارجا اور شکشا کو اپنے ہت میں استعمال کرنا چاہتے ہیں، آپ اپنے وطن کی سیوا کریں۔ امریکی جنرل اسکاٹ ملر بالکل ویسے ہی استھتی میں افغانستان کو چھوڑ کر جا رہے ہیں جیسی استھتی میں سوویت سنگھ کے انتیم جنرل کریم ووف نے چھوڑا تھا جب افغانستان میں یدھ اپنے چرم پر تھا۔ اس وشے کو خود اسکاٹ ملر بھی سویکار کر رہے ہیں۔
We can all see the violence that's taking place across the country.
وہیں افغانستان کے دل کہے جانے والا بامیان پرانت جہاں پچھلے 2 دشکوں سے پہلے سے کچھ شانتی رہی ہے، اس بیچ طالبان نے ایک ویڈیو بھی جاری کیا ہے۔ طالبان نے دعویٰ کیا ہے کہ اس پرانت کے کہمک اور سیقان شہر کو اپنے نینترن میں لے لیا ہے۔ وہیں غزنی پرانت کے مالستان شہر پر بھی طالبان نے اپنے قبضے کا دعویٰ کیا ہے، جبکہ افغان سرکار اسے نکار رہی ہے۔ اب کیول کیندری غزنی اور 2 انیہ شہر ہی بچے ہیں۔ ایک اور غزنی کے گورنر جہاں شہر کا دورہ کرتے ہوئے اپنی تصویروں کو پرکاشت کر رہے ہیں، وہیں خود غزنی شہر میں یدھ کے جاری رہنے کی سوچنا ہے۔ طالبان لگاتار انیہ شہروں پر قبضہ کرنے کا دعویٰ کر رہے ہیں، ساتھ ہی قندوز میں تباہ ہوئے سینا کے ایک ہیلی کاپٹر کی فوٹیج بھی جاری کی ہے۔ اس بیچ افغان سرکار نے بھی بادغیس پرانت کے قلعہ نو شہر کی آزادی کے لیے چلائے جا رہے ابھیان میں 270 طالبان کے مارے جانے کی سوچنا دی ہے۔ وہیں ترکی کے راشٹرپتی نے پچھلے دنوں کہا ہے کہ امریکہ سے ہوئے سمجھوتے کے مطابق افغانستان سے ودیشی سینکوں کی واپسی کے بعد کابل ہوائی اڈے کی سرکشا کی ذمہ داری ترکی کی ہوگی، جبکہ طالبان نے ترکی کے خلاف ایک کڑا بیان جاری کرتے ہوئے کہا ہے کہ کوئی بھی ودیشی سینا طے تاریخ کے بعد رکتی ہے تو اس سے کیول یدھ ہوگا۔
بہنام یزدانی، خبرگزار صدا و سیما، کابل۔
اور اب چلتے ہیں امریکہ اور بات کرتے ہیں اس دیش کے راشٹرپتی چناؤ کی۔ ایک اور جو بائیڈن چناؤ جیت کر وائٹ ہاؤس میں بیٹھے ہوئے ہیں تو دوسری اور ٹرمپ व्हाइट हाउस के बाहर उनकी जीत पर अभी भी सवाल उठा रहे हैं। इस बारे में न्यूयॉर्क से IRIB के संवाददाता कामरान नजफजादे अधिक जानकारी दे रहे हैं हमारे साथी हसन अब्बास की आवाज में।
पिछले साल पतझड़ के मौसम में चुनाव के नतीजे सामने आ गए थे, लेकिन अभी भी इस बात पर विवाद है कि धोखाधड़ी हुई थी या नहीं।
व्हाइट हाउस, दैट ब्यूटीफुल व्हाइट हाउस।
ट्रंप ऐसी स्थिति में कि जब वो 2024 के चुनाव के लिए अभी से मैदान में उतर चुके हैं, चुनावी धोखाधड़ी के आरोपों को दोहरा रहे हैं। कभी ट्रंप के कट्टर समर्थक रहे फॉक्स न्यूज ने भी इन आरोपों का खंडन कर दिया है।
डोनाल्ड ट्रंप थ्राइव्स ऑन चेओस, ही थ्राइव्स ऑन कंपटीशन, ही आई थिंक एंजॉयज द फैक्ट व्हेन पीपल।
एक टीकाकार का कहना है कि ट्रंप को अराजकता में मजा आता है, मुकाबले से आनंद आता है। मुझे तो ऐसा लगता है कि उन्हें लोगों को एक दूसरे से झगड़ा करते देखना अच्छा लगता है। वॉशिंगटन पोस्ट ने लिखा है कि रूडी जुलियानी ने, जो ट्रंप के वकील थे, चुनाव की रात ट्रंप की चुनावी टीम से कहा था कि चुनावी नतीजों से पहले ही जीत का ऐलान कर दे। बात यहां तक पहुंच गई है कि अमेरिकी राष्ट्रपति जो बाइडेन को सामने आकर इसे एक बड़ा झूठ बताते हुए एक बार फिर चुनावी धांधली से इनकार करना पड़ा है। चुनाव आयोजित हुए महीनों बीत गए हैं, लेकिन अभी भी टकराव की स्थिति वैसी ही बनी हुई है।
कामरान नजफ़ज़ादे, खबरگزاری صدا و سیما, न्यूयॉर्क।
और अब रुख करते हैं भारत का और बात करते हैं भारत में कोरोना से मुकाबला भी अब धर्म के अनुसार किया जाने लगा है। जहां एक समुदाय को हर तरह के धार्मिक कार्यक्रमों से लगातार रोका गया है, वहीं दूसरे समुदाय को कावड़ यात्रा सहित कई तरह के धार्मिक कार्यक्रमों के लिए लगातार छूट दी जाती रही है। इस बारे में विस्तार से जानकारी दे रहे हैं दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
भारत में कोरोना की तीसरी लहर की आशंका के दृष्टिगत कई राज्य सरकारों ने कांवड़ यात्रा पर रोक लगा दी है, लेकिन कुछ राज्य कांवड़ यात्रा की अनुमति दे रहे हैं। उत्तर प्रदेश सरकार ने भी कोविड नियमों के तहत कांवड़ यात्रा करने की अनुमति दी है। भारत के उच्चतम न्यायालय ने कोविड-19 संक्रमण के बीच कांवड़ यात्रा की अनुमति देने के उत्तर प्रदेश सरकार के फैसले पर नाराजगी व्यक्त की है। शीर्ष अदालत ने उत्तर प्रदेश सरकार के इस फैसले पर स्वतः संज्ञान लिया। न्यायमूर्ति RF नरीमन की अध्यक्षता वाली पीठ ने इस संदर्भ में केंद्र और उत्तर प्रदेश सरकार को नोटिस भेजा है। इस मामले की अगली सुनवाई 16 जुलाई को होगी। अदालत ने तीसरी लहर को लेकर प्रधानमंत्री नरेंद्र मोदी की टिप्पणी का भी उल्लेख किया है, जिसमें उन्होंने कहा था कि हम जरा भी समझौता नहीं कर सकते और तीसरी लहर को रोकना हमारे ऊपर निर्भर करता है। उत्तर प्रदेश में मुख्यमंत्री योगी आदित्यनाथ के नेतृत्व वाली सरकार ने कोविड-19 की संभावित तीसरी लहर का खतरा जताए जाने के बावजूद 25 जुलाई से यात्रा की अनुमति दी है। उत्तर प्रदेश के पड़ोसी राज्य उत्तराखंड की सरकार ने कोरोना की तीसरी लहर की आशंका और राज्य में कोरोना के बढ़ते मामलों को देखते हुए कांवड़ यात्रा को रद्द करने का फैसला किया है। यह यात्रा 25 जुलाई से 6 अगस्त तक प्रस्तावित है। उत्तराखंड के मुख्यमंत्री पुष्कर सिंह धामी ने अधिकारियों के साथ बैठक के बाद कांवड़ यात्रा रद्द करने का फैसला किया। उन्होंने बाद में मीडिया से बात करते हुए कहा कि हम नहीं चाहते कि हरिद्वार महामारी का केंद्र बने और लोगों की जिंदगी हमारी प्राथमिकता है। उधर केंद्रीय स्वास्थ्य मंत्रालय की मीडिया ब्रीफिंग को संबोधित करते हुए संयुक्त सचिव लव अग्रवाल ने चंडीगढ़ में चेतावनी दी कि कोविड के उचित व्यवहार का लगातार उल्लंघन करने से अब तक हमने जो हासिल किया है वो खत्म हो सकता है। उन्होंने बाजारों और पर्यटन स्थलों में लोगों की भीड़ भाड़ और उचित व्यवहार के निरंतर उल्लंघन पर चिंता जताई और कहा कि कोरोना की तीसरी लहर इस व्यवहार का कारण बन सकती है। उन्होंने कहा कि तीसरी लहर को मौसम के अपडेट की तरह सामान्य रूप से न लें, बल्कि इसकी गंभीरता को समझें।
जब हम थर्ड वेव की बात करते हैं तो हम थर्ड वेव को मौसम के समाचार की तरह से, वेदर अपडेट की तरह से सामान्य रूप में ले रहे हैं। हम उसकी गंभीरता और उससे संबंधित अपनी रेस्पॉन्सिबिलिटी को शायद जिस स्थाई पर समझने की जरूरत है वहां पर कुछ चूक हो रही है। यह मानसून की बारिशों से आने से पहले कहीं हम घूमने चले जाएं या ऐसा कोई सिंपल आचरण नहीं है, बल्कि वायरस वर्सेस ह्यूमन बीइंग, इसके बीच चलने वाली कंटिन्यूस लड़ाई है। इसलिए जरूरी है कि हम सब यह समझें कि थर्ड वेव प्रकृति से ज्यादा हमारी प्रवृत्ति पर डिपेंड करेगी।
अग्रवाल ने कहा कि देश में दूसरी लहर के दौरान दैनिक नए मामलों में गिरावट जारी है। पिछले 24 घंटों में कोरोना के 38,792 नए मामले सामने आए हैं और 624 कोरोना मरीजों की मृत्यु हुई है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की सभा का अंतिम कार्यक्रम होगा आज कल, लेकिन उससे पहले प्रस्तुत है कार्यक्रम शौर्य गाथा।
शौर्य गाथा।
दोस्तों, कार्यक्रम शौर्य गाथा के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और सैयद मिसम का सलाम स्वीकार कीजिए। इस प्रोग्राम में थोपी गई जंग के आखिरी साल में राजनीतिक, सैन्य और आर्थिक स्थिति पर चर्चा करेंगे।
जैसा कि आप जानते हैं, हम प्रोग्राम शौर्य गाथा में 80 के दशक में ईरान पर इराक के बासी सद्दाम शासन के हमले के मुकाबले में ईरानी राष्ट्र की पवित्र प्रतिरक्षा और इस दौरान ईरानी राष्ट्र के वीर सपूतों के शौर्य के बारे में आपको बता रहे हैं। पिछले प्रोग्राम में हमने सद्दाम शासन को पूरब और पश्चिम के दो ब्लॉकों की तरफ से मदद और उस मदद से इराक की बासी सेना को फिर से पैर पर खड़ा करने के बारे में चर्चा की थी। हमने ये बताया कि इराक की सैन्य क्षमता फौजियों और हथियारों की तादाद की नज़र से ईरान पर जंग थोपने के आगाज की तुलना में कई गुना ज्यादा थी। एक ओर सद्दाम शासन सैन्य नजर से मजबूत हो रहा था तो दूसरी ओर इस्लामी गणतंत्र ईरान को बहुत कड़ी आर्थिक व हथियारों की पाबंदी का सामना था। साथ ही ईरान का आर्थिक ढांचा, तेल के टर्मिनल और मालवाहक जहाज इराक की बासी सेना की मिसाइलों और बमबारी के निशाने पर थे, जिसके पीछे उसे पूरब और पश्चिम की दो बड़ी ताकतों से मिलने वाले आधुनिक हथियार थे।
तेहरान में ब्रिटेन के भूतपूर्व राजदूत एंथनी पार्सन्स ने जंग के आखिरी के दो साल में ईरान के आर्थिक ढांचों और शहरों पर मिसाइल हमले और बमबारी अधिक होने के बारे में कहा था। इस बात के मद्देनज़र कि ईरान की आक्रामक ताकत व रक्षात्मक क्षमता का केंद्र जन समर्थन था। इस तरह की समीक्षाएं सामने आने लगीं कि ईरानी जनता के मनोबल में बदलाव अकेला ऐसा तत्व है जो इस्लामी गणतंत्र ईरान को हरा सकता है। इस तरह शहरों में निहत्थी जनता और सार्वजनिक केंद्रों पर हमले के पीछे इराक का लक्ष्य लोगों के मन को जंग से सीधे तौर पर होने वाले नुकसान की ओर मोड़ना था। उन हमलों की वजह से पैदा हुए मानसिक दबाव से बासी दुश्मन और उसके समर्थकों को ये लगने लगा कि जंग और उसे जारी रखने के बारे में लोगों के विचार बदल गए और इस बदले में माहौल में जंग को ख़त्म कराने के लिए ज़रूरी स्थिति मुहैया हो गई।
जॉर्ज मेसन यूनिवर्सिटी के प्रोफेसर शाओल बखाश ने अखबार वाशिंगटन पोस्ट में इनमें से कुछ लक्ष्यों के बारे में लिखा था। इराक जंग में तेजी ला रहा है, کیونکہ اسے اس بات کا ڈر ہے کہ انتراشٹریہ سمودائے کہیں جنگ کو بھول نہ جائے یا اس نشکش پر پہنچے کہ جنگ کو عراق کی کم مانگوں والے سمجھوتے کے ساتھ ختم کیا جا سکتا ہے۔
جارج ٹاؤن یونیورسٹی میں انتراشٹریہ و رنانیتک کیندر میں پشچم ایشیا اسٹڈیز کی اپپرموکھ شیرین ہنٹر کا بھی یہ ماننا تھا کہ عراق کا لکش ایران کے خلاف لڑائی میں دوسرے دیشوں کو شامل کرنا اور جنگ کو انتراشٹریہ رنگ دینا تھا۔ عراق ایرانی جنتا کے منوبل کو کمزور کرنا اور اسے جنگ کا ورودھ کرنے کے لیے اکسانا چاہتا تھا۔ اسی طرح وہ جنگ کو ختم کرنے کے لیے انتراشٹریہ سمودائے پر پربھاوی قدم اٹھانے کے پیچھے دباؤ ڈال کر دوسرا لکش حاصل کرنا چاہتا تھا اور وہ ایران کو زمینی آپریشن کے لیے اکسانا تھا۔
عراق کی سینیہ کشمتا کے آدھونک ہتھیاروں کی خریداری اور سینیہ ڈھانچے میں وستار سے بڑھنے سے عراقی فورسز کو یہ سنتوش ہو گیا تھا کہ وہ ایرانی فورسز کے حملے کا مقابلہ کرنے کے لیے پہلے سے زیادہ تیاری رکھتی ہے۔ اسی آدھار پر عراق کے ایک جانکار ادھیکاری کے حوالے سے واشنگٹن پوسٹ نے لکھا تھا، عراق کی سینیہ طاقت بڑھنے سے اس کی رکشا طاقت بڑھنے کے ساتھ ساتھ اسے ایران کے نینترن والے علاقوں کو واپس لینے کے لیے آکرامک رڑنیتی اپنانے کی ضروری پرشبھومی مہیا کرتی تھی۔ اس ادیشے سے عراقیوں نے فاو علاقے کو واپس لینے کے لیے یدھ ابھیاس اور دکشنی علاقے میں سیمت استر پر حملے جیسے قدم اٹھائے۔
تھوپی گئی جنگ کی پرکریا آخری سال میں ایسی ہی تھی کہ عراق کی باسی فوج کو 1987 اور 1988 میں دکشنی علاقے میں کسی طرح کے خطے کا سامنا نہیں کرنا پڑا، اس لیے اسے خود کو مضبوط کرنے کا موقع ملا، جس کے تحت اس نے اپنی ڈیفنس لائن میں نئے مورچے قائم کیے اور پرانے مورچوں کی مرمت کی۔ 1987 کے دوسرے اردھ اور 1988 کے پہلے اردھ میں نیوارک و رکشا طاقت کو بڑھانے کے لیے صدام شاسن کی رکشاتمک کوششوں کا نتیجہ یہ ہوا کہ اسے کسی بھی وقت کسی بھی جگہ رکشا تیاری کی اور سے ایک طرح کا سنتوش حاصل ہو گیا تھا۔ ایرانی ویروں کو تھوپی گئی جنگ کے ختم ہونے کے ڈیڑھ سال پہلے ایک سفل آپریشن کو انجام دینے کے مارگ میں پیدا ہوئی رکاوٹوں کے مد نظر ایرانی کمانڈروں نے عراق پر سینیہ بڑھت کو بنائے رکھنے کے لیے پشچمتری پہاڑی علاقوں میں سینیہ آپریشن پر دھیان لگایا۔
ایران کے ویروں نے مارچ 1987 سے مارچ 1988 تک پشچمتری پہاڑی علاقے میں سارے سینیہ آپریشن کیے۔ اس دوران کئی طرح کے 55 سے زیادہ آپریشن کیے گئے، جس میں چھوٹے بڑے سیمت اور دشمن کو ستانے والے آپریشن شامل تھے۔ جو آپریشن کیے گئے اس میں کربلا 10، نصر 8، بیت المقدس 2 اور والفجر 10 انہیں آپریشنوں کی تلنا میں زیادہ اہم تھے، جن کا اثر بھی زیادہ پربھاوی مانا جاتا تھا۔ 1987 کے سینیہ آپریشنوں میں ایرانی ویروں نے ماوت، حلبچے، خورمال، سید صادق اور ہند قریبا شہروں تک علاقے کے دسیوں اہم پہاڑوں کو اپنے نینترن میں کر لیا تھا۔
جب بیت المقدس 2 آپریشن کا ذکر آ گیا ہے تو آپ کو بتاتے چلیں کہ اس آپریشن کا کوڈ ورڈ یا فاطمت زہرا تھا۔ اس آپریشن کو شروع کرنے کا حکم دینے سے پہلے کمانڈر کہتے ہیں، کوئی طاقت نہیں ہے سوائے ایشور کے، ہے مانوتا کے انتم مکتی داتا امام مہدی کے سپاہیوں، ہے اسلام کے سنگھرش کرتاؤ اور راشٹر کے امام کا انوسرن کرنے والے ویرو، یا فاطمت الزہرا کہہ کر صدام کی فوج پر حملہ کرو۔
بسم اللہ الرحمن الرحیم، لا حول ولا قوت الا بالله العلی العظیم۔ ضرب دور آقا امام زمان، رزمندگان اسلام، نوبران امام امت، بلند مقدس، یا فاطمت الزهرا، یا فاطمت الزهرا و یا فاطمت الزهرا، به کفر صدامی حمله کنید۔
جنگ کے میدان میں ایک بوڑھے فوجی ساتھیوں میں جوش بھرنے کے لیے اسپیچ دینے سے پہلے ان سے کہتے ہیں کہ پیغمبر اسلام اور ان کے پوتر پریجنوں کو شردھا پیش کرتے ہوئے پہلے درود بھیجو۔
سلام دادم و خواستم جواب باور خواست،
العالمین اول نام محمدی طلبا
بوڑھے فوجی اپنے ساتھیوں سے کہتے ہیں، پریے بھائیو، ایشور نے ہم انسانوں کو سروشریشٹھ پرانی بنایا ہے، اس لیے ہمیں ایسا کام کرنا چاہیے، ایسا ویوہار اپنانا چاہیے جس سے پتا چلے کہ ہم سروشریشٹھ پرانی ہیں۔
برادر عزیزم، خداوند متعال ما را خلق کرد از برای اشرف مخلوقات، یعنی ختم همه مخلوقاتش ما هستیم. حالا که ما را خلق کرد اشرف مخلوقات، ما باهاست کاری بکنیم، حرکتی انجام بدیم، رفتاری بکنیم که اشرف مخلوقاتی ما معلوم بشه۔
1987 میں جنگ کو ختم کرانے کے لیے امریکہ اور یو این کی تیاری کے باوجود جنگ کے حالات بتاتے تھے کہ انتراشٹری ویوستھا نہ صرف یہ کہ جنگ کا نیائپورن حل نہیں چاہتی بلکہ اس کے پاس اپنے راجنیتک سنکلپ کو تھوپنے کے لیے ضروری سادھن بھی نہیں تھا۔ دوسرے شبدوں میں جنگ کی سینیہ راجنیتک ستھی اور ایران کی بڑھت کا تقاضا تھا کہ انتراشٹری ویوستھا ایران کی مانگوں کو پورا کرے، لیکن بڑی طاقتیں ایران کے ادھیکاروں کو ادھیکارک روپ سے مانیتا کو یو این میں پربھاوی طاقتوں کے ہتوں کے لیے نقصان دہ سمجھتی تھیں۔ دوسری اور بڑی طاقتیں اپنے بل پر ایران پر اپنی اچھا تھوپنے کی پوزیشن میں بھی نہیں تھیں، کیونکہ عراقی شاسن کے مقابلے میں ایران اپنی سینیہ طاقت کی وجہ سے اپنے لکشوں کو حاصل کرنے کے لیے اچت پوزیشن میں تھا۔
ایران کو نئے حالات میں کٹھن و دوری استھتی کا سامنا تھا۔ ایران ایک اور سینیہ بڑھت اور اپنے اسلامی وچار و آستھا کی وجہ سے اپنے حق اور سیدھانتک درشٹیکوڑ سے پیچھے نہیں ہٹ سکتا تھا، تو دوسری اور اپنی مانگ بنوانے کے لیے اس کے سامنے انتراشٹری استر پر کٹھن راستہ اور راجنیتک آرتھک دباؤ تھا کہ ان چنوتیوں سے نپٹنے کے لیے ایک نرنائک سینیہ سفلتا درکار تھی۔ ایسی مانگیں تھیں جو آسانی سے پوری نہیں ہو سکتی تھیں، اور اسے پوری کرنے کے لیے برسوں پہلے سے اس کی پرشت بھومی بنانے کی ضرورت تھی۔ اس نئے جٹل حالات نے ایران کی پوزیشن کو پوری طرح اسرکشت کر دیا تھا، اس وجہ سے ذرا بھی ڈھلائی اس کی 5 سال کی لگاتار کوششوں سے حاصل ہوئی بڑھت کو نقصان پہنچا دیتی۔ 1987 میں کئی طرح سے انہیں راجنیتک بدلاؤ کے باوجود جنگ کا رخ اسپشٹ نہیں ہو پایا تھا، جس میں سرکشا پریشد میں پرستاؤ 598 کا پارت ہونا، امریکہ کی اور سے کویتی تیل ٹینکروں کی رکشا ہونا، فارس کی کھاڑی میں ایران امریکہ میں ٹکراؤ ہونا، پشچموتری بھاگ میں ایران کی کارروائی، عراق کی سینیہ طاقت کا بہت زیادہ ہونا، کھیتر میں روس کی راجنیتک پوزیشن کا بہت بہتر ہونا شامل ہے۔ لیکن 1988 کے سینیہ راجنیتک حالات کا جنگ کو ختم کرانے میں کافی اثر تھا۔
مارچ 1988 میں تہران پر عراق کے میزائل کے حملے جاری تھے۔ ایرانی فورسز جنگ کے مورچوں کے اتری علاقے میں بالفجر 10 سینیہ آپریشن کے ذریعے اپنی پوزیشن کو مضبوط کر رہی تھیں، اور حلبچہ شہر پر عراق کے کیمیکل حملے کے برے اثر سے نپٹنے میں ویست تھیں۔ عراقی فورسز نے 17 اپریل 1988 کو فاہو شہر پر حملہ شروع کیا تاکہ اسے واپس لے سکے، اور اس نے یہ قدم جس وقت اٹھایا اس وقت فارس کی کھاڑی میں ایران کے تیل کے 2 پلیٹ فارم پر امریکی حملے جاری تھے۔ دوستو، کارکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
آج کل
دوستوں، کارکرم آج کل میں آپ کا سواگت ہے۔ آج ہم کووڈ 19 مہاماری کے پربھاؤ کے بارے میں بات کریں گے۔ سواتی اور سید میسام کا سلام سویکار کریں۔
کووڈ 19 مہاماری نے ویاپک روپ سے ہمارے جیون میں پریورتن کیا ہے اور سینیما بھی اس سے اچھوتا نہیں رہا ہے۔ مہاماری کی وجہ سے سینیما ہال بند پڑے ہیں، لیکن یہ داستان صرف یہیں ختم نہیں ہو جاتی بلکہ دنیا بھر میں فلم انڈسٹریز کو بھاری نقصان کا سامنا کرنا پڑ رہا ہے۔ فلموں کے شوقین لوگوں کے لیے یہ ایک بری خبر ہے، لیکن سچائی یہی ہے۔ فلم انڈسٹری سے جڑے ہزاروں لوگ بے روزگار ہو گئے ہیں اور سینیما ہال دیوالیہ ہو گئے ہیں۔
کورونا وائرس کی وجہ سے راجنیتک اور ساماجک گتیویدھیوں کو سیمت کرنے کے ساتھ ہی فلم فیسٹیول، شوز اور سنگیت کارکرموں کو بند کرنا پڑا ہے۔ اس سے وشو ارتھ ویوستھا بھی پربھاوت ہوئی ہے۔ مثال کے طور پر انڈین چیمبرز آف کامرس اینڈ انڈسٹری کی وارشک رپورٹ سے پتا چلتا ہے کہ بھارت میں میڈیا اور منورنجن سے ہونے والی آئے میں 2020 میں 24% کی گراوٹ آئی ہے اور ٹیلی ویژن راجسو میں 13% کی کمی درج کی گئی ہے۔ اس دیش میں کہ جہاں سینما دنیا میں سب سے زیادہ لوکپریہ رہا ہے، سینما گھروں کے مالکوں کا کہنا ہے کہ پانی اور بجلی تک بلوں کے بھگتان میں پریشانی کا سامنا کرنا پڑ رہا ہے۔
ایران میں بھی اچانک سینما ادیوگ ٹھپ پڑ گیا، جس کی وجہ سے بھاری نقصان ہوا۔ پراپت آنکڑوں کے مطابق ایرانی سینما ادیوگ سے 8,000 لوگ جڑے ہوئے ہیں۔ اس ادیوگ کو پہنچنے والے بھاری نقصان سے کئی لوگوں کا جیون بہت پربھاوت ہوا ہے۔ سینما گھر مہینوں سے بند پڑے تھے، حالانکہ اب کھل گئے ہیں، لیکن لوگ ابھی بھی وہاں جانے سے بچ رہے ہیں۔
2020 میں سینما گھروں کے بند ہونے کے کارن ہالی ووڈ کو بھی بھاری نقصان ہوا ہے۔ 2019 میں اتر امریکہ میں ہالی ووڈ کو 11.4 ارب ڈالر کا راجسو حاصل ہوا تھا، جبکہ 2020 میں صرف 2.28 ارب ڈالر کی کمائی ہوئی، یعنی ہالی ووڈ کی کمائی میں 80% کی کمی درج کی گئی۔ اس سے فلم اسٹوڈیوز کو بھی کٹھن پرستھتیوں کا سامنا کرنا پڑ رہا ہے۔
वैश्विक स्तर पर कोरोना के प्रकोप ने बड़ी संख्या में फिल्मों के निर्माण को रोक दिया है। वहीं कई फिल्मों की रिलीज को 2020 से 2021 तक के लिए टाल दिया गया। जबकि महामारी अभी तक समाप्त नहीं हुई है, इसीलिए स्थिति और अधिक जटिल हो गई है।
अगर संभव बात संभव हो जाए और आज दुनिया के सभी सिनेमाघर खुल जाएं, तो भी कोरोना वायरस ने इस उद्योग को आने वाले कई वर्षों तक के लिए प्रभावित कर दिया है। इस दौरान सिनेमाघर और स्टूडियोज पर काफी कर्ज हो गया है, जिन्हें संभालने में काफी वक्त लग जाएगा।
फिल्मों के आलोचक व लेखक जेक गोयल का कहना है, न्यूयॉर्क टाइम्स ने 10 अक्टूबर 1917 को घातक स्पेनिश फ्लू की दूसरी लहर की शुरुआत में एक रिपोर्ट प्रकाशित की थी, जिसका शीर्षक था, फ्लू के अंत तक कोई नई फिल्म नहीं। एक सदी बाद एक दूसरी महामारी के प्रकोप के कारण फिल्म उद्योग एक बार फिर एक संवेदनशील चरण में है। लेकिन इस अंतर के साथ कि इस बार समस्या नई फिल्मों की कमी की नहीं है, बल्कि कठिन आर्थिक परिस्थितियों की वजह से फिल्मों का निर्माण रुका हुआ है।
फिल्म उद्योग इस स्थिति से कैसे उभर पाएगा, इसके बारे में अभी कुछ नहीं कहा जा सकता, लेकिन यह बात साफ है कि कोरोना के बाद हॉलीवुड पहले वाला हॉलीवुड नहीं रहेगा। जिस तरह स्पेनिश फ्लू ने हॉलीवुड की दुनिया में छोटी कंपनियों और स्वतंत्र स्टूडियो पर आधारित एक प्रणाली को जन्म दिया, उसी तरह कोविड 19 हॉलीवुड का पुनर्निर्माण कर रहा है, जिससे पहले से ही बदलते उद्योग के ढांचे का तेजी से डिजिटलीकरण हो रहा है।
सोनी पिक्चर्स कंपनी के पूर्व प्रमुख پیٹر گوبیر کا کہنا ہے، مجھے نہیں لگتا کہ اب کبھی پہلے والے حالات پلٹ کر آئیں گے۔ اسٹوڈیو کا ایک نیا سسٹم بن کر ابھرے گا اور ایم جی ایم اور فاکس ڈزنی کے بجائے ڈزنی پلس، امیزن، ایپل، نیٹ فلکس اور ایچ بی او مکس باقی رہیں گے۔
پیراماؤنٹ پکچرز کمپنی کے ڈسٹریبیوشن مینیجر کرس ایرونسن کا کہنا ہے کہ اسکرین ونڈو اسپش روپ سے بدل رہی ہے۔ فلم ادیوگ میں آپ جو بھی بدلاؤ دیکھ رہے ہیں وہ ہونے والا تھا، لیکن اب یہ بدلاؤ سامان سے ادھک تیزی سے ہو رہا ہے۔
کولمبیا یونیورسٹی میں پروفیسر اور فلم پروڈیوسر ہیرا ڈویشمین کا ماننا ہے، لوگوں کی سوچ سے کہیں زیادہ یہ مدعا جٹل ہے۔ فلموں کے نرماڑ اور ڈسٹریبیوشن میں کافی سمے سے بدلاؤ کی ضرورت تھی۔ ہم آشا کرتے ہیں کہ ورتمان استھتی اس بدلاؤ کا مارگ پرشست کرے گی، لیکن جب آپ لوگوں کو یہ بتاتے ہیں تو انہیں لگتا ہے کہ کورونا مہاماری نے سنیما کا کام تمام کر دیا ہے اور یہ ادیوگ مر چکا ہے۔ میری نظر میں یہ بکواس ہے۔
وشیشوں کے مطابق وشو سنیما ویاپار میں بھاری گراوٹ کورونا کے کارن ہوئی ہے، لیکن سچا یہ ہے کہ اس دوران ہم نے اس پرکریا میں تیزی دیکھی جو مہاماری کی شروعات سے پہلے بھی تیزی سے آگے بڑھ رہی تھی۔ ادھارن کے لیے ویڈیو آن ڈیمانڈ یا وی او ڈی،
بڑے اسٹوڈیوز میں فلم کے نرماڑ اور وی او ڈی کے اتپادن میں کافی انتر ہے۔ اسٹوڈیوز اسٹار اورینٹیڈ ہوتے ہیں اور درشکوں کو فلم کی اور آکرشت کرنے کے لیے لگاتار پروجیکٹس کو ادھک سے ادھک مہنگا بنانے اور دکھانے کی کوشش کرتے ہیں، لیکن وی او ڈی میں ریڈ کارپیٹ اور بڑے شہروں میں پوسٹر اور بڑے مالوں میں شو نہیں ہوتے ہیں، اس لیے یہ کم لاگت والی فلمیں ہوتی ہیں جو اکثر اسٹار کیندرت نہیں ہوتی ہیں۔
وی او ڈی میں یہ سویدھا ہوتی ہے کہ درشک اپنی پسندیدہ فلموں، ٹی وی سیریلوں اور ڈاکیومینٹریز کو اپنے پاس رکھ سکتے ہیں اور اپنی پسند کے حساب سے دیکھ سکتے ہیں۔ اس سسٹم میں درشکوں اور یوزرز کو گلوبل براڈ کاسٹ کے دوران پروگرام کو دیکھنے کی ضرورت نہیں ہوتی ہے۔ آئی پی ٹی وی تکنیک کا اپیوگ اکثر اس ادیشے کے لیے اور ٹی وی اور پی سی پر وی او ڈی کے لیے کیا جاتا ہے۔
ادھکانش کیبل یا دور سنچار سیوا پردان کرنے والے اپیوگ کرتاؤں کو اسٹریمنگ وی او ڈی پردان کرتے ہیں، جس میں نشلک اور پے پر ویو سامگری دونوں شامل ہیں۔ اسی طرح سے وشیش ایپلیکیشن کے مادھیم سے بھی وی او ڈی تک ایکسس حاصل کیا جا سکتا ہے۔ کچھ ایئر لائنس کمپنیاں بھی اپنے یاتریوں کو منورنجن کے لیے وی او ڈی کی سیوا پردان کرتی ہیں۔
کچھ وی او ڈی سیوائیں ایک سبسکرپشن ماڈل کا اپیوگ کرتی ہیں، جس کے تحت اپیوگ کرتا ماسک سدستا شلک کا بھگتان کر کے اس سامگری تک پہنچ سکتے ہیں۔ انیہ سیوائیں وگیاپن آدھارت ماڈل کا اپیوگ کرتی ہے، جس میں اپیوگ کرتاؤں کے لیے سامگری تک پہنچ نشلک ہے، لیکن ان سیواؤں کا مکھی راجسو وگیاپنوں پر نربھر کرتا ہے۔
سینیما پر وی او ڈی کے پربھاؤں میں سے ایک یہ ہے کہ ناگرکوں کی سانسکرتک وستوؤں کی لسٹ سے سینیما باہر ہو سکتا ہے۔ اس کے ورودھیوں کا ماننا ہے کہ وی او ڈی کا فلموں کی بکری اور اس کے پریڑام سوروپ فلم ادیوگ کی آرتھک استھتی پر نکاراتمک پربھاؤ پڑ سکتا ہے۔
کورونا سے پہلے ہی اس سسٹم نے کئی دیشوں میں سینما کے پردے کو کافی حد تک سکوڑ دیا تھا۔ مہاماری کے دوران اس پرکریا میں تیزی آ گئی ہے۔ یہ بات بھوشیہ ہی طے کرے گا کہ فلم ریلیز کرنے کی اس شیلی کا لوگ کتنا سواگت کریں گے، جس کا فلم ادیوگ پر اچھا اثر پڑے گا یا برا۔
2021 میں فلم ادیوگ ایک نئی شروعات کرنے کے لیے تیار ہے۔ اس دوران فلم بنانے اور ریلیز کرنے کے کھیتر میں بنیادی بدلاؤ ہوا ہے، لیکن ہالی ووڈ کو ابھی بھی باکس آفس کے سامان ہونے سے پہلے ایک لمبا راستہ طے کرنا ہوگا اور ابھی بھی سینما گھروں اور فلم اسٹوڈیو کے آرتھک سنکٹ سے نپٹنا ہوگا۔
حالانکہ سینما گھروں کے پھر سے کھلنے کا مطلب ان میں پھر سے رونق لوٹانا نہیں ہے، کیونکہ راتوں رات سینما کی چکاچون نہیں لوٹائے گی۔ اس ادھیوگ کے لوگوں کے سامنے کئی چنوتیاں ہیں۔ اس ادھیوگ کے بھوشیہ کو لے کر چنتا سوابھاوک ہے، حالانکہ کئی لوگ ابھی بھی آشاوادی ہیں اور یہ لوگ ابھی بھی وی او ڈی کو سینما کے لیے گمبھیر پرتیسپردھی نہیں مانتے۔ اس ادھیوگ کے لوگوں کو امید ہے کہ سینما پریمی اس ادھیوگ کی رونق کو بنائے رکھیں گے اور درشکوں کو آکرشت کرنے کے لیے پربھاوشالی شیلیوں کا استعمال کریں گے۔
دوسری اور ایسے بھی لوگ ہیں جن کا ماننا ہے کہ اس کلا ادھیوگ کی سبھی سمسیائیں مہاماری کے پریڑام سوروپ نہیں ہیں، بلکہ سینما کے اتپاد اب پہلے کی طرح درشکوں کو سینما گھروں تک نہیں کھینچ سکتے۔ اسپشٹ ہے کہ دنیا بھر کے سینما کو ایک بڑے سنکٹ اور چنوتی کا سامنا کرنا پڑے گا اور اس کے بھوشیہ کے بارے میں کوئی فیصلہ کرنا جلد بازی ہوگی۔ سینما سے جڑے لوگوں کا ماننا ہے کہ یہ دیکھنا ہوگا کہ کیا 2022 میں سینما اپنے سامانیہ دنوں کی اور لوٹ پائے گا یا نہیں۔ دوستو، اسی کے ساتھ کاریکرم کا سمے سماپت ہوا، ہمیں اجازت دیجیے۔
آشا ہے سبھا کے پروگرام آپ کو پسند آئے ہوں گے۔ پروگرام کے بارے میں آپ کے وچاروں کا انتظار رہے گا، جسے آپ ہمارے ای میل آئی ڈی پہ بھیج سکتے ہیں، hindi@ws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098-9035065492۔ اسی کے ساتھ یہ سبھا سماپت ہوتی ہے۔ محمد علی قمی اور ساتھیوں کو اجازت دیجیے۔ شبھ راتری، خدا حافظ۔